بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا توبوا إلى الله توبة نصوحا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. مقامات سلوک کا بیان چل رہا ہے، اس میں سب سے پہلا مقام توبہ ہے. توبہ کے سلسلے میں بات چل رہی ہے. اب قبولیت توبہ کی علامتیں، نشانیاں کیا ہیں، ان کا بیان ہے. فرمایا، جب بندہ سچے دل سے توبہ کرتا ہے تو اس کی کچھ نشانیاں اپنے اندر پیدا کرتا ہے، محسوس کرتا ہے. توبہ قبول ہونے کی چند علامات ہیں. نمبر ایک، انسان آئندہ گناہوں سے محفوظ رہتا ہے. سچی توبہ کرنے کے بعد اس کی کوشش رہتی ہے کہ میں گناہوں سے بچا رہا ہوں. یہ سچی توبہ کی نشانی ہے، وہ آئندہ گناہوں سے بچنے کی، محفوظ رہنے کی کوشش کرتا ہے. ورنہ پھر جیسے عام طور سے توبہ توبہ کر کے دو ہاتھ گال پر گلے پہ مار لیتے ہیں اور زبان سے توبہ توبہ کہتے ہیں، یہ وہ توبہ ہوئی جو بچوں کو ڈرانے کے لیے بولتے ہیں، توبہ کرو توبہ کرو. یا ایسا ہے کہ دل اللہ کی طرف بھی متوجہ نہیں ہے، وہ زبان سے استغفر اللہ انسان کہے. اللہ والے کہتے ہیں کہ استغفار کو بھی ایسی توبہ پر ہنسی آتی بولتے، دل کہیں ہے اور زبان سے کچھ بول رہا ہے، ذرا برابر بھی اللہ کی طرف متوجہ نہیں ہے، شرمندہ نہیں ہے، تو ایسی توبہ پر استغفار کو بھی ہنسی آتی ہے. لیکن سچی توبہ جو ہوتی ہے تو انسان گناہوں سے بچتا ہے. دوسری نشانی یہ ہے کہ نیک لوگوں سے قریب تر ہو جاتا ہے. اچھے لوگوں کی مجلسوں میں آنے، ان کی باتیں سننے، ان کے ساتھ رہنے کو دل چاہتا ہے. ورنہ پھر اچھے لوگوں کی طرف بلائیں تو انسان گھبراتا ہے، پریشان ہوتا ہے، بھاگنے لگتا ہے. آپ نے خود سنا ہوگا کہ جب گیسٹ میں جاتے ہیں تو خاص طور بھاگتے ہیں، ایسا بھاگتے ہیں جیسے چور پولیس وغیرہ سے چور بھاگتے ہیں، اس طریقے سے وہ بھاگتے ہیں. حالانکہ یہ بیچارے ہاتھ میں تصویر لیے رہتے ہیں، سبحان اللہ الحمد للہ ذکر کرتے ہو فکر کے ساتھ، ذکر کے ساتھ جاتے ہیں، لیکن وہ اتنا ڈرتے ہیں ان سے، وہ اصل دل گھبراتا ہے. تو نیک لوگوں کے پاس آنے سے پریشان ہوتے ہیں. اب بلائے بھی تو فوراً اچھا 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 کر کے دوسری طرف ہی جانے کی کوشش کرتے ہیں، پر اس طرف آنے کو دل نہیں چاہتا. تو یہ نشانی ہے کہ ابھی ان کے اندر دلوں میں یہ چیز پیدا نہیں. ہاں، اگر سچی توبہ انسان کرے تو نیک لوگوں سے قریب تر ہو جاتا. پھر فرمایا، تیسری چیز یہ ہے کہ بروں سے دور ہو جاتا، اچھے لوگوں کے پاس آنے طبیعت چاہتی. اب برے لوگوں کی صحبت سے، برے لوگوں کی دوستی سے اب وہ بیزار ہوتا ہے، دور ہونا شروع ہوتا ہے. ورنہ اچھے لوگوں کی مجلس میں آنے اور اچھی بات سننے سے بھی بیزار کریں، بلکہ نصیحت کریں گے تو وہ اپنے لیے مصیبت سمجھے گا، اور بعض وقت تو منہ پر ہی بول دے گا، آپ لوگ اپنا کام کرو، بڑا ہم کو نصیحت کرتے ہیں، ہم کو ضرورت سبھی معلوم ہے، کرنا تو کرتے ہیں، آنا تو آتے ہیں، کوئی بلانے کی ضرورت نہیں. اس طریقے سے انسان زبان پر منہ پر ہی بول دیتا ہے. ورنہ پھر نصیحت کرو تو اور غصہ آتا ہے. जवान बच्चों को जब कहा जाता है बेटा ऐसा नहीं करना, यहां नहीं जाना, फला से नहीं मिलना, तो बड़ा गुस्सा आता। आजकल दोस्तों की जगह मोबाइल को रख दिया, मोबाइल इस्तेमाल करो मत करो बेटा, जरूरत पर करो बेजरूरत मत करो, हमेशा इसी में मत लगे रहो, ऐसा बोलो, बड़ा गुस्सा आता। और अगर कभी हाथ से ले लिए जबरदस्ती तो फिर देखो आसमान सर पर उठा लेता है, चीखता है, चिल्लाता है, पैर पटकता है, कमर अपनी जुबान से क्या क्या कह देता है, ऐसा वक्त आ गया। तो बस इतनी बात कहो कि भाई बेटा मोबाइल का इस्तेमाल मत करो, गैर गलत चीजें मत देखो, तो बस गुस्सा आ जाता है। और जितना छुपाते हैं उससे बढ़कर उन्हें क्या करता है, उन्हें जो है ये शेयर वाले को सवाल शेयर करके दिखाता है, कहां कहां छपाना उसे मालूम, ये अगर हमें ये तो दो लाना वो भी मालूम उसे, और कहां से लाता है कैसे लाता है, ये सब चीजें उसके अंदर पैदा हो जाती है। तो अच्छी बातों से, अच्छी मजलिसों से, अच्छे लोगों से उसको नफरत होती है। ये ऐसी ही मिसाल, इसकी मिसाल ऐसी है जैसे बीमार आदमी को अच्छा खाना, मजेदार खाना भी उसको कड़वा लगता है, तो थू थू करता है, अफरत करता है, हालांकि खुशबूदार मीठा है, बिरयानी है, सब है, लेकिन उसकी तबीयत खराब है तो उसको अच्छी चीज भी बुरी लगती है। ऐसी ही बात जो दिल बीमार हो जाता है तो उसको अच्छी नसीहत और अच्छी बात भी उसको कड़वी लगती है, बुरी लगती है। तो फरमाया अगर सच्ची तौबा करे तो अच्छों की मजलिस में आने और बुरों से दूर हो जाने इसकी तबीयत चाहती है। नंबर चार, थोड़ी थोड़ी दुनिया से राजी हो जाता है, वरना फिर हलमी मजीद करके और भी है क्या, और भी है क्या, दुनिया 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 करके ना रमजान का ख्याल रहता है, ना जुमे और जमात का लिहाज रहता है, कुछ भी नहीं, बस दुनिया 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 करके। हजरत मौलाना उमर साहब पालनपुरी रहमतुल्लाह अलैह फरमाते थे, दुनियादार इंसान 40 साल तक गद्दा रावे जैसा रहता, दिन रात दिन रात दिन रात, फिर 50 साल तक कुत्ता भोंके लगा भोंकता करते थे, अब बच्चों को भोंक रहा है, डांट रहा है, घर में बहू बेटियों पर चिढ़ रहा है, अब जरी जरी बात पर अंकी दिखती नहीं क्या, आंखें फूट गई नहीं क्या, पेट को खाना खाती क्या, ऐसी बातें उनते रहता, चिड़चिड़ाते रहता है। तो हजरत फरमा देते हैं सब 50 साल तक कुत्ता भोंके जैसा भोंकता है, अब उसके बाद 60 साल की उम्र पर आ गया, सब बड़े हो गए, बेटे सब व्यापार संभालिए, बहू सब घर संभालती, अब दुकान में आए तो बाबा चुपके बैठना हो तो बैठो, नहीं तो बाहर जाओ, घर में उधर बहू बा चुपके रहना हो तो अकेले खाना हो तो बाहर जाओ, अब इधर भी नहीं उधर भी नहीं, फरमाया वो 60 साल की उम्र में भूख भूख पूरे जैसा भूखिया करता रहते, घर में भी इधर भी, इधर पौधों को देख लेकर, इधर इधर दुकान पर आया तुम इधर देख लेकर, उधर देख लेकर, कुछ बोलने मजाक नहीं है, कुछ करने हिम्मत नहीं है। तो ये दुनियादार इंसान की मिसाल हजरत दिया करते थे। इसके बजाय अगर इंसान दीनदार हो तो जितनी उसकी उम्र बढ़ती है उतना ही उसके घर वाले, उसके औलाद उसका अदब करते, उसका लिहाज रखते, बल्कि उसके इशारे पढ़ने नहीं बल्कि उसकी जरूरत तकाजे क्या है वो जान जान कर उसको पूरा करने की कोशिश करते। अल्लाह जल्ले जलाले को ये दुनिया में फर्ज दिखा देते, जैसे सहाबा रज़ी अल्लाह अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मंशा को पहचानते थे, हत्ता के वजू के पानी को जमीन पर गिरने नहीं देते थे, अल्लाह अकबर कैसी मोहब्बत रही है, उसको लेकर चेहरों पर मल लेते थे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपना खून मुबारक निकाल कर दिए, जाओ बाजार दान कराए तो उसको पी लिए, अल्लाह कितनी मोहब्बत थी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम। तो दीन अगर जिंदगी में आता है तो फिर अल्लाह तबारक व तआला इज्जतों को बढ़ाते हैं, जैसे असातिज़ा की लोग इज्जत करते हैं, मशाइख की करते हैं, ये उनकी धीरे धीरे जरूरत को, उनके जरूरत के तकाजे को जानकर पूरा करने की कोशिश करते हैं, बल्कि अपने लिए सआदत समझते हैं। तो फरमाया ये चीज है अल्लाह तबारक व तआला इसको अता करते हैं कि थोड़ी दुनिया से राजी हो जाता है। नंबर 5 आखिरत की तैयारी में मशगूल हो जाता है। अब वह जाकुम नजीर, अब क्या तुम्हारे पास डराने वाला नहीं आया क्या? अब नजीर की तफसीरें एक है मौत, एक है अल्लाह की तरफ से डराने वाले पैगंबर वगैरह, एक तफसीर है सुबह मुबारक बुढ़ापा। ये आ गया तो ये भी सिग्नल है होगा आपकी नजर क्या है, बहुत दिन बाद जाने की हो गए करीब करीब नहीं है। ऐसा इंसान समझना शुरू करता है कि अब 60 साल हो गए तो मेरी वाजिबी उम्र खत्म हो गई, अब ये जायद उम्र में गुजार रहा हूं, ये ड्यूटी का वक्त खत्म हो गया, ये वोटी का वक्त चल रहा है, इस तरीके से इंसान कुछ सोचता है। अच्छा तो फरमाया आखिरत की तैयारी में मशगूल हो जाता है इंसान। नंबर 6 अपने गुनाहों पर दिल में गम होता है, क्यों मैं इतनी जिंदगी ऐसा गुजार दिया, मेरी उम्र ऐसी गुजर गई, इस तरीके से वो सोचने लगता है। नंबर 7 वो अपने रब से अपने दिल में राजी हो जाता है, दिल से राजी होना अल्लाह के फैसलों पर, अल्लाह की तकदीर पर, और ये बहुत बड़ा आखिरी दर्जा होता है रजा, जो अल्लाह की मर्जी से राजी रहना, तस्लीम करना। तो फरमाया ये सब चीजें अल्लाह तबारक व तआला इसको अता फरमाते। अब जैसे पहली बात बताया कि इसका दिल जो है अच्छे लोगों की तरफ माइल होता है, नेक लोगों से करीब होता है। एक वाक्य हजरत इरशाद फरमाए, नेकी की सोच नेकों की सोच से तौबे की तौबे, नेकों की मजलिस में बैठने से इंसान की तौबा जल्द कबूल हो जाती है, उनकी बात का दिल पर असर होता है और उनके साथ रहने का असर होता है। फरमाया कूफे के इलाके में ज़ादान नामी एक शख्स था जो तबले पर गाया करता था, तबले बजाता था, गाता था, गवैया था, उसकी आवाज बहुत अच्छी थी और वो तरन्नुम से अशआर पढ़ा करता था। वो एक महफिल में तबला बजाकर शेर पढ़ रहा था, हजरत अब्दुल्लाह इब्ने मसूद रज़ियल्लाहु अन्हु ने उसे देखा और फरमाया कितना अच्छा होता अगर इतनी अच्छी आवाज से ही अल्लाह का कुरान और कलाम पढ़ता। दिल में फिक्र थी, दर्द थी, बस इतनी बात कहकर आप चले गए। हजरत इब्ने मसूद रज़ियल्लाहु अन्हु वहां से आगे बढ़े, उसने देख लिया कि कोई शख्स गुजरते हुए कोई बात कहकर गया, उसने बाद में उनके मुताबिक पूछा तो बताया गया कि ये तो नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबी हैं और वो ये अल्फाज कहकर गए, क्या अच्छा होता अगर इतनी प्यारी आवाज से यह कुरान पढ़ता। बस इन अल्फाज को सुनते ही उसके दिल पर इतना असर हुआ कि हमेशा के लिए उसने गुलोकारी से तौबा करी, गाना बजाना सब छोड़ दिया। फिर उसने कुरान मजीद सीखना शुरू किया, हत्ता के रात के मैदान में उनको इमाम का रुतबा मिला। अल्लाह गौर कीजिए कि नेक बंदे के अल्फाज में जिंदगी बदल कर रखती, एक जुमला था जिससे उनकी जिंदगी बदल गई। सच्ची तौबा के सिलसिले में आयत पाक है कि किस तरीके से अल्लाह ताला बंदे को हिम्मत देते, मायूसी से उसको बचाते और अपनी रहमत की उम्मीद दिलाते। फरमाया कुल या इबादियल्लज़ीन असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह इन्नल्लाह यग़फिरु ज़ुनूब जमीआ इन्नहू हुवल गफूरुर रहीम। कोई बात ये लगेगा है कोई आए कोई आए। मेरे बंदो जिन्होंने अपनी जानों पर बहुत ज्यादती की, अल्लाह की रहमत से मायूस ना हो, बेशक अल्लाह ताला सब गुनाहों को माफ फरमाते, बेशक वही माफ फरमाने वाले रहम फरमाने वाले। ये आयत तो एक है लेकिन उलमाए किराम ने इस एक आयत में 10 10 निकाल में आने की, 10 पॉइंट में आने की। आपको हमें कुरान पढ़े तो ये 10 आयत में एक पॉइंट वाले होता है, अल्लाह वालों को एक आयत में 10 पॉइंट वाले हो गए क्या? अच्छा, पहली बात इन्नहु समल मुज़्ज़िमा बिना, इस आयत में अल्लाह ताला ने गुनहगार को बंदे के नाम से खिताब फरमाया, बंदा बोले, गंदा नहीं बोले, बंदा बोले, क्या बोले? यानी वो गुनहगार है लेकिन वो अल्लाह ताला की बंदगी से खारिज नहीं हुआ। ये अल्लाह ताला की कितनी रहमत है। अब हजरत फरमाते हैं इंसान का हाल क्या है, बाप अगर अपने बेटे से नाराज हो तो कभी उससे नहीं कहता कि आए मेरे बेटे, बल्कि बीवी से कहता है कि उसे समझा तो उसे बोलता, उन्हें कहा गया से तो बोलता, तो उन्हें इन्हें इस तरीके से जुबान, बल्कि बीवी से कहता है कि उसे समझा दो वरना ये घर मत आए। अपने बेटे को बेटा नहीं बोलता, क्या अपने बेटे को बेटा भी नहीं कहता बल्कि कहता है कि उसे समझा दो, इतनी अजनबियत का इजहार करता है एक बाप। तो बाप का सुलूक बेटे के साथ यह होता है, जबकि इंसान ने गुनाह किया तो अल्लाह ताला फरमाते हैं कुल या इवान। ये तो पहला नुक्ता यह है कि वो बंदगी से खारिज नहीं हुआ। फिर इसमें अरबी में या के साथ इजाफा अल्लाह ताला ने बंदे की इजाफत अपनी तरफ की, अल्लाह ताला ने फरमाया या इबादी है मेरे बंदो। अल्लाह ताला की कितनी रहमत है, कितनी मेहरबानी है कि गुनाह करने वाले को भी यूं खिताब हो रहा है कि आए मेरे बंदे। अल्लाह नंबर 3 असरफू अलानकुसी, जिन्होंने जुल्म किया अपनी जानों पर, इन्होंने गुनाह करकर मेरा कुछ नहीं बिगाड़ा, इससे मेरा मकाम मर्तबा मेरी इज्जत कुछ नहीं घटी, बल्कि उन्होंने खुद अपना खुद नुकसान किया है। वाणा को अन्न जरा कर दोनों भी महादा ही नहीं बल वो आई नहीं गई। इसका मतलब यह है कि उन्होंने जो गुनाह किए उनका नुकसान उनकी अपनी जानों को हुआ, मेरी शान में कोई कमी नहीं आई, मेरी अजमत में कोई कमी नहीं आई। इसके गुनाहों का असर अगर हुआ है तो उनकी अपनी जानों को। अच्छा नंबर 4 ला तकनतु में रहमत इल्ला, अल्लाह की रहमत से मायूस ना हो। ऐ नहाहु अनिल कुनूत, यानी उन्हें मायूसी और नाउमीदी से रोक दिया, और फिर ये नहीं कहा ला तकनतु में रहमती, इसमें वही फर्क अला रहमती नहीं बोले, फिर रहमती ना मेरी रहमत से लगो बंदू पूछ सकता था किसकी रहमत कर गया, इसलिए वो पूछने की भी जरूरत नहीं, बल्कि अल्लाह की रहमत करके अल्लाह का नाम साफ तौर पर लाया। फिर ये नहीं कहा कि ला तकनतु में रहमती, मेरी रहमत से मायूस ना होना, सुनने वाला फिर हैरान होता है कि किसकी रहमत से मायूस ना होना। अल्लाह ताला ने अपना इसमें रात इस्तेमाल फरमाया, सिफाती नाम भी नहीं इस्तेमाल फरमाया कि किसी को कोई शुबा ना पड़े, बल्कि इसमें रात अल्लाह इस्तेमाल फरमाया कि अल्लाह की रहमत से मायूस ना हो। इन्नल्लाह यक्तुलु ज़ुनूबा जमीना, फिर अल्लाह के लफ्ज़ को मुकर्रर लाकर ऊपर भी ला तकनतु मिन रहमतिल्लाह बोल दिया, फिर अल्लाह का लफ्ज़ इन्नल्लाह, फिर अल्लाह के लफ्ज़ को मुकर्रर लाया तो यह ताकीदी वादा बन गया। यक्तुलु ज़ुनूबा जमीना, इसमें जमिया का लफ्ज़ लाया, या फिर ज़ुनूबा जमिया में जमिया का लफ्ज़ लाना जरूरी नहीं था, सिर्फ या फिर ज़ुनूब भी कहा जा सकता था, लेकिन जमिया का लफ्ज़ लाकर बदला दिया कि सारे गुनाह माफ कर देते। फिर फरमाया इन्नहु हुवल गफूर रहीम, अल गफूर अल्लाह ताला का नाम है जिसके माने हैं बख्शिश करने वाला, मगफिरत करने वाला, और रहीम भी अल्लाह ताला का नाम है जो अल्लाह ताला की शान रहमत को जाहिर करता है। इन्नहु
يفيد الحسرة إنه لا تفرما. اس سے محسوس ہوتا ہے کہ انہو ہوا جو کہا گیا تو اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ کے سوا نہ کوئی غفور ہے اور نہ کوئی رحیم ہے. تو اللہ جل جلالہ گنہ گاروں کو مایوسی سے ہٹا کر امید دلا رہے ہیں کہ گناہ تو تم نے کر لیا ہے, تمہارا نقصان خود اٹھا لیا ہے, اب میری رحمت سے مایوس ہونے کی ضرورت نہیں ہے, میں تمہارے تمام گناہوں کو معاف کروں گا اس لیے کہ میں غفور بھی ہوں, میں رحیم بھی ہوں. تو یہ اللہ جل جلالہ کی ذات رحمت ہے. فرمایا سر وقت رحمت ہی اللہ غضب, میری رحمت میرے غضب پر سبقت کر گئی. تو اللہ کی رحمت ہی کے نتیجے میں ہم جی رہے ہیں. اگر اللہ تبارک و تعالیٰ پکڑنے میں آ جائے تو کوئی بھی بچ نہیں سکتا. ولو یؤاخذ اللہ الناس بما کسبوا, انسانوں کے کرتوت پر اللہ پکڑنے میں آتا ہے, ما ترک علی ظہرها من دابہ, تو اللہ ایک انسان کو دابہ اصل میں بولتے رہنے والے کو جانور کو جاندار کو ایک جاندار کو اللہ چھوڑیں گے, سب کو پکڑیں گے, یعنی تمام انسان اللہ کی گرفت میں آ جائیں اگر اللہ تعالیٰ پکڑنے میں آ جائے. یہ اللہ تبارک و تعالیٰ کی مہربانی ہے. اللہ تبارک و تعالیٰ جیسے کبھی ایئرپورٹوں میں اس میں اس میں اس میں پاس کر کے چھوڑ دیتے ہیں, اوکے اوکے کر کے, اگر پکڑ کر پوری چیکنگ شروع کریں تو پھر سپڑے جائیں گے, ایک ایک چیز کے بارے میں پوچھنا شروع کریں گے, یہ کیا وہ کیا, تو پریشان ہو جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک آیت سنائی, بسوں کو یہ خاص ہو حساب یسیرا, اللہ تعالیٰ آسان حساب لیں گے. اور یہ کہا ایک حدیث شریف میں فرمایا من نوم دشا فقد اور دیوا, جس کی تفتیش تحقیق شروع ہو گئی تو وہ پھنسا, وہ مرا. اچھا اگر اللہ تعالیٰ بال کی کھال نکالنے میں آ گئے تو کوئی بھی چھوٹ نہیں سکتا. تو بس سے اللہ تبارک و تعالیٰ سرسری طریقے سے انسان کو گزار دیتے ہیں, یہ اللہ کی بڑی مہربانی ہے. اس لیے ہمیں زندگی ایسی گزارنا چاہیے کہ کل ہم اللہ کی بارگاہ میں حاضر ہوں تو اللہ ہمیں دیکھ کے کہے کہ چلو میرا بندہ ہے, ٹھیک ہے, جاتے رہو. اس طریقے سے ہمیں اللہ بہت گزار دے. اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے. تھوڑی دیر کے لیے آنکھوں کو بند کر کے کر دیتے ہیں. اس سے ہٹ کٹ کر اللہ کی طرف متوجہ ہو جائیں.
لا حول ولا قوة إلا بالله. بچنے کی توفیق نصیب فرما, تمام خطاؤں سے بچنے کی توفیق نصیب فرما. مولا یہ ارادے کرنا وعدے کرنا یہ ہمارا کام, مولا ہم دل سے ارادے کرتے ہیں کہ آئندہ کسی قسم کی کوئی گناہ نہ کریں گے. مولا اس پر ہمیں بھی باقی رہنے کی توفیق نصیب فرما. یا الہ العالمین ہمارے خطاؤں کو درگزر فرما. یا الہ العالمین ہمیں نیک لوگوں کی فہرست میں ہمیں شامل فرما. مولا ہماری نمازوں کو روزوں کو قبول فرما. مولا امت مسلمہ کے اندر جو پریشان حال ہیں ان کی پریشانی کو دور فرما, جو محتاج ہیں ان کی محتاجگی کو دور فرما, جو قرض دار ہیں ان کے قرض ادا کرنے کی سہولتیں مہیا فرما, جو بیمار ہیں ان کو شفا نصیب فرما, جو ہاسپٹلوں کے اندر ہیں مولا ان کو جلد سے جلد شفا نصیب فرما, جو گھروں کے اندر ہیں ان کو مولا شفا نصیب فرما. مولا جو بھی نکاح ہیں ان کے نکاح کے اسباب مہیا فرما. مولا جو بھی اولاد ہیں ان کو اولاد نصیب فرما. مولا جو با اولاد ہیں ان کے اولاد کو ماں باپ کا فرما بردار بنا. مولا کو دین پر چلنے کی توفیق نصیب فرما. مولا امت مسلموں کو دین پر چلنے کی توفیق نصیب فرما, نمازوں کی توفیق نصیب فرما, روزوں کی توفیق نصیب فرما, تلاوت کی توفیق نصیب فرما, صدقہ خیرات کی توفیق نصیب فرما, اور دین پر قائم رہنے کی دار پر قائم رہنے کی توفیق نصیب فرما. مولا مولا ہم جو یہاں پر آئے ہیں ہمارے روزوں کو نمازوں کو قبول فرما. مولا جس مقصد سے آئے ہیں اس مقصد کے اندر کامیاب بنا. مولا یہاں پر ہم جو سیکھنے کے لیے آئے ہیں اس کے اندر بھرپور کامیابی نصیب فرما. مولا ہم سے جو کمی کوتاہی ہے ان تمام کو تو معاف فرما. مولا خانقاہ کے جو کام باقی ہے ان کام کو تو محض اپنے فضل سے پوری فرما, محض اپنا فضل سے پوری فرما. مولا ہم میں سے جو بھی جن کے جائز مقاصد ہیں ان کو تو پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی علی خلقه وصحبه اجمعین.